रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज अपने कार्यक्रम का आरंभ हम सूरह हूद की 110वीं से लेकर 113वीं आयतों की तिलावत और अनुवाद से कर रहे हैं। कारी हैं हुसैन सबजली।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد آتينا موسى الكتاب فاختلف فيه ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم صدق الله العلي العظيم
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیوان ہے، اور نسندے ہم نے موسیٰ کو توریت پردان کی، کنتو اس میں مدبھید ہو گیا، اور یدی کافروں کو سمے دینے کے سمبند میں آپ کے پالنہار کی پرمپرا پہلے سے نردھارت نہ ہوتی تو نشچت روپ سے اسی سنسار میں ان کے بیچ فیصلہ کر دیا جاتا، اور نسندے وہ لوگ گہرے سندے میں پڑے ہوئے ہیں، اور نشچت روپ سے آپ کا پالنہار ان کے کرموں کا بدلہ انہیں پورن روپ سے پردان کرے گا، اور نسندے وہ جو کچھ کرتے ہیں وہ اس سے پورنتہ افگت ہے۔ تو ہے پیغمبر، جیسا کہ آپ کو آدیش دیا گیا ہے، آپ اور آپ کے ساتھ ایشور کی اور آنے والے لوگ پرتیرودھ کریں اور ادھنڈتا نہ کریں، کہ نسندے جو کچھ تم لوگ کرتے ہو ایشور اسے دیکھنے والا ہے، اور اتیاچاریوں پر بھروسہ نہ کرو کہ نرک کی آگ تمہیں اپنی چپیٹ میں لے لے گی، اور یہ جان لو کہ ایشور کے اترکت تمہارا کوئی سہائک نہیں ہے، اور کسی کی اور سے تمہاری سہایتا نہیں کی جائے گی۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ آج شنیوار ہے، مہر کی 8، ربیع الاول کی 14 اور ستمبر کی 30 تاریخ۔ श्रोताओं, हमारा ये कार्यक्रम आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारे आज के कार्यक्रम की रूपरेखा आप नोट कर लें। सदा की भांति सबसे पहले आप देश विदेश के समाचार सुनेंगे, उसके पश्चात आप सुनेंगे राजनीतिक चर्चा का दैनिक कार्यक्रम, उसके पश्चात होगा साप्ताहिक कार्यक्रम ईरानी व्यंजन और सभा का अंतिम और दूसरा साप्ताहिक कार्यक्रम होगा अच्छी आदतें। तो श्रोताओ, ये तो थी हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने कहा कि वो ज्ञान फायदेमंद है जिससे इंसान को कल्याण हासिल हो। रूसी राष्ट्रपति ने कहा कि समूचा रूस डोनबास और नए क्षेत्रों का समर्थन करता है। भारत के विदेश मंत्री ने कहा कि कनाडा आतंकियों के प्रति उदार है। ब्रिटेन ने कहा कि यूक्रेन का समर्थन पीड़ादायक है। और अब आप विस्तार से समाचार सुनिए।
ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने पांचवें हजरत मुस्तफा पुरस्कार समारोह में कहा कि फायदेमंद ज्ञान वो है जिससे इंसान को सफलता और कल्याण हासिल हो। उन्होंने कहा कि पश्चिमी ताकतों को शुरू से ही ये चिंता थी कि अगर उनके मुकाबले में कोई सभ्यता मजबूती से खड़ी हो जाती है तो ये उनके लिए कठिन स्थिति होगी, इसलिए उन्होंने इस्लाम फोबिया फैलाने की भरपूर कोशिश की। हजरत मुस्तफा पुरस्कार का इस साल पांचवा समारोह इस्फहान नगर में आयोजित हुआ। इसमें इस्लामी जगत में विज्ञान के क्षेत्र में सराहनीय काम करने वाली हस्तियों को पुरस्कार से सम्मानित किया जाता है। कार्यक्रम में सैयद इब्राहिम रईसी ने कहा कि यह समारोह बताता है कि पैगंबर इस्लाम को हर इंसान पर ज्ञान के क्षेत्र में प्रभुत्व हासिल है। राष्ट्रपति रईसी ने कहा कि अगर ज्ञान केवल ताकत और दौलत हासिल करने और दूसरों का शोषण करने के लिए हो तो इससे इंसान तबाह हो जाते हैं। उन्होंने कहा कि पैगंबर इस्लाम का मिशन शुरू होने के बाद इस्लामी सभ्यता अस्तित्व में आई और ज्ञान के क्षेत्र में क्रांति आ गई। इस्लामी जगत में आने वाली ज्ञान की क्रांति का यूरोप के विज्ञान और सभ्यता पर बड़ा एहसान है।
क्षमा कीजिएगा। राष्ट्रीय हित केंद्र नामक अमरीकी थिंक टैंक के वरिष्ठ सदस्य ने कहा है कि अमरीका परमाणु संपन्न ईरान की वास्तविकताओं को स्वीकार कर रहा है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार ग्रेग प्रीडी ने नेशनल इंटरेस्ट साइट पर प्रकाशित अपने लेख में लिखा है, खेद के साथ कहना पड़ता है कि ईरान एक परमाणु संपन्न देश है और व्हाइट हाउस इस वास्तविकता को स्वीकार कर रहा है। उन्होंने पिछले सप्ताह ईरान और अमेरिका के मध्य कैदियों के आदान प्रदान और 6 अरब डॉलर ईरान की तेल की आय को आजाद किए जाने के बाद कहा। क्षमा कीजिएगा। आजाद किए जाने के बाद कहा कि अमेरिकी सरकार में ईरान की वर्तमान सरकार से लेनदेन के विरोधियों ने एक बार फिर अपने विरोध का ऐलान किया है।
रूसी राष्ट्रपति ने कहा कि समूचा रूस डोनबास और नए क्षेत्रों का समर्थन करता है। समाचार एजेंसी इन्ना की रिपोर्ट के अनुसार व्लादिमीर पुतिन ने यूक्रेनी क्षेत्रों के रूस में विलय की वर्षगांठ पर कहा कि समूचा रूस नए क्षेत्रों की मदद और उनका समर्थन करता है। रूसी राष्ट्रपति ने कहा कि आज हम एक दूसरे से सहयोग करके भविष्य का निर्माण कर रहे हैं। انہوں نے ایک بھاشن میں روسی لوگوں کو سمبودھت کرتے ہوئے کہا کہ ایک سال پہلے 30 ستمبر کو ایک مہتوپورن ایتیہاسک گھٹنا گھٹی تھی جس میں روس سے ولے کے لیے 4 نئے چھیتروں پر ہستاکشر ہوئے تھے۔ اسی پرکار روسی راشٹرپتی نے کہا کہ ڈونباس اور خرسون سہیت دوسرے چھیتروں کے لاکھوں لوگوں نے اپنے پوروجوں کی زمین میں رہنے کا چین کیا۔ انہوں نے کہا کہ انتراشٹریہ قانونوں کو درشٹی میں رکھتے ہوئے لوگوں نے پوری ہوشیاری و سمجھداری کے ساتھ یہ فیصلہ کیا ہے۔ یاد رہے کہ پچھلے ورش دونباس اور دوسرے چھیتروں میں جو جنمت سنگرہ ہوئے تھے پشمی دیشوں نے اس مہینے کے آرمبھک دنوں میں اس کی بھرتسنا کی تھی۔
بھارت کے ودیش منتری ایس جے شنکر نے کہا کہ کینیڈا میں ابھی ویکتی کی آزادی کے نام پر جو کچھ ہو رہا ہے اسے آپ سامانیہ نہ سمجھیں۔ ہمارے دوتاواسوں پر بم پھینکے گئے، ہنسا کی گئی، راجدوتوں کو نشانہ بنایا گیا، کیا دوسرے دیش ہوتے تو اسے برداشت کرتے؟ امریکہ کا راجدھانی واشنگٹن ڈی سی سے بھارت کے ودیش منتری ایس جے شنکر نے کینیڈا کو پھر جم کر کھری کھوٹی سنائی ہے۔ بھارت کے ودیش منتری نے پترکاروں کے ایک سوال کے جواب میں کینیڈا پر جم کر حملہ کیا۔ انہوں نے کہا کہ آتنکوادیوں اور چرم پنتھیوں کے پرتی کینیڈا کا رویہ بے حد ادار اور انومودناتمک ہے، یعنی کینیڈا آتنکیوں کو آشرے دیتا ہے اور آزادی کی ابھیویکتی کے نام پر انہیں بھارت ورودھی گتیویدھیوں کو انجام دینے کی کھلی چھوٹ دیتا ہے۔ ودیش منتری نے کہا کہ آزادی کی ابھیویکتی کیا ہوتی ہے یہ کسی سے بھارت کو سیکھنے کی ضرورت نہیں ہے۔ آزادی کے نام پر آتنکی گتیویدھیوں کو چھوٹ کی انومتی نہیں دی جا سکتی۔ جے شنکر نے کہا کہ کینیڈا میں جو ہو رہا ہے ویسا بھارت کے علاوہ کسی اور دیش کے ساتھ ہوتا تو وہ بھی برداشت نہیں کرتا۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ کانگریس نیتا راہل گاندھی نے ایم پی میں ایک جن سبھا کو سمبودھت کرتے ہوئے کہا ہے کہ اگر ان کی پارٹی کیندر میں ستا میں آتی ہے تو وہ دیش میں انیہ پچھڑا ورگ او بی سی کے لوگوں کی صحیح سنکھیا جاننے کے لیے جاتی آدھارت جنگننا کرائے گی۔ مدھیہ پردیش میں اس سال کے آخر میں ہونے والے ودھان سبھا چناؤ سے پہلے کانگریس نیتا راہل گاندھی نے بڑا چناوی وعدہ کرتے ہوئے کہا کہ اگر ان کی پارٹی کیندر میں ستا میں آتی ہے تو وہ دیش میں انیہ پچھڑا ورگ او بی سی کے لوگوں کی صحیح سنکھیا جاننے کے لیے جاتی آدھارت جنگننا کرائے گی۔ لوک سبھا سانسد راہل گاندھی مدھیہ پردیش کے شاجاپور ضلع کے کالا پیپل ودھان سبھا چھیتر میں ایک جن سبھا کو سمبودھت کر رہے تھے۔ اس دوران انہوں نے کہا کہ ستا میں آنے کے ترنت بعد ہم سب سے پہلا کام دیش میں او بی سی کی صحیح سنکھیا جاننے کے لیے جاتی آدھارت جنگننا کرائیں گے کیونکہ کوئی بھی ان کی صحیح سنکھیا نہیں جانتا۔ کانگریس نیتا نے دعویٰ کیا کہ دیش کو کیبنٹ سچیو اور سچیووں سہت کیول 90 ادھیکاری چلا رہے ہیں جبکہ بھارتیہ جنتا پارٹی کے سانسدوں اور ودھائکوں کی دیش میں نیتیاں اور قانون بنانے میں کوئی بھومکا نہیں ہے۔ انہوں نے آروپ لگایا کہ بھاجپا کے نرواچت سدسیوں کے بجائے راشٹریہ سوئم سیوک سنگھ کے سدسیہ اور نوکرشاہ قانون بنا رہے ہیں۔
ब्रिटेन के विदेश मंत्री ने कहा है कि यूक्रेन का समर्थन कठिन और पीड़ादायक है। जेम्स क्लेवरली ने द हाउस साइट के साथ एक साक्षात्कार में कहा कि यूक्रेन में ब्रिटेन की भूमिका बहुत महत्वपूर्ण है और उसे यूक्रेन के परिवर्तनों में महत्वपूर्ण देश समझा जाता है, पर साथ ही उन्होंने स्वीकार किया कि लंदन द्वारा कीव का समर्थन जारी रखना पीड़ादायक और कठिन है। ब्रिटेन के विदेश मंत्री ने कहा कि यूक्रेन युद्ध ने ये दुनिया के समस्त देशों पर दबाव डाला है, किंतु साथ ही अगर हम यूक्रेन के समर्थन के प्रति कटिबद्ध न रहें और अगर यह सिग्नल दे कि हमलावर कामयाब हो जाएंगे तो इस समय हमें जिन समस्याओं का सामना है स्थिति उससे भी बदतर हो जाएगी। उन्होंने कहा कि इसी कारण ब्रिटेन सरकार का दृष्टिकोण ठोस है और हम अपने समस्त अंतर्राष्ट्रीय घटों से बल देकर कहते हैं कि यूक्रेन का समर्थन पीड़ादायक और सख्त है, किंतु अगर हम इसमें संकोच से करेंगे काम लेंगे तो स्थिति और सख्त और अधिक पीड़ादायक हो जाएगी। ज्ञात रहे कि 24 फरवरी वर्ष 2022 से रूस ने यूक्रेन के खिलाफ विशेष सैन्य ऑपरेशन आरंभ किया है। तब से लेकर आज तक अमेरिका, ब्रिटेन और यूरोपीय देशों ने रूस के खिलाफ विभिन्न प्रतिबंध लगाए हैं।
नेपाल के प्रधानमंत्री पुष्प कमल दहल प्रचंड ने चीन के साथ संबंधों को गहरा करने के लिए प्रतिबद्धता जताई है। चीन दौरे से लौटने के बाद प्रचंड ने कहा कि दोनों देशों के संबंध पहले से अधिक गहरे हुए हैं। उन्होंने नेपाल के पोखरा से चीन के चिंगदू तक सीधी उड़ान सेवा आरंभ होने की बात भी बताई। उन्होंने शनिवार को कहा कि हाल में संपन्न उनकी चीन यात्रा से काठमांडू बीजिंग के बीच विश्वास का माहौल मजबूत हुआ है और दोनों देशों के बीच ऐतिहासिक संबंध और गहरे हुए हैं। चीन से लौटने पर काठमांडू के त्रिभुवन हवाई अड्डे पर पत्रकारों से बातचीत में प्रचंड ने कहा कि उनकी चीन के राष्ट्रपति शी जिनपिंग और अपने चीनी समकक्ष ली क्विंग से हुई बातचीत से नेपाल चीन संबंधों को नई ऊंचाई पर ले जाने में मदद मिली है।
यमन के अंसारुल्लाह आंदोलन ने कहा कि अगर घेराबंदी और जंग आगे जारी रही तो हमलावरों को भारी नुकसान उठाना पड़ेगा। नेशनल सेल्वेशन सरकार के विदेश उपमंत्री हुसैन अल इजी ने अपने एक्स अकाउंट पर लिखा कि सना और रियाज को शांति की दिशा में आगे बढ़ना चाहिए और विश्वास बहाली के लिए व्यवहारिक कदम उठाएं। उन्होंने कहा कि दोनों देशों को ध्यान रखना होगा कि भ्रामक बातें करने वाली ताकतों को नज़रअंदाज किया जाए। उन्होंने कहा कि विश्व समुदाय सना और रियाज की जंग खत्म करने की संयुक्त इच्छा के अनुसार अपनी नीतियों को ढाले और उसमें सुधार करे।
फ्रांस जहां इस्लाम और मुसलमानों से अपनी दुश्मनी की भावना के तहत लगातार कानून बना रहा है, वहीं अंतर्राष्ट्रीय ओलंपिक कमेटी ने कहा है कि अगले साल होने वाले ओलंपिक खेलों के दौरान ओलंपिक विलेज में हिजाब पहनने पर पाबंदी नहीं होगी। अगले साल ओलंपिक खेल फ्रांस में होंगे और वहां की खिलाड़ियों के लिए हिजाब प्रतिबंधित है। फ्रांस की खेल मंत्री ने कहा है कि उनके देश में हिजाब को धर्मनिरपेक्षता के सिद्धांतों के सम्मान में प्रतिबंधित किया गया है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं फिलिस्तीन के इंतिफाजा आंदोलन की वर्षगांठ, पाकिस्तान में आतंकवादी हमला और भारत नियंत्रित कश्मीर के राजनीतिक दलों द्वारा केंद्र सरकार की आलोचना। तो सबसे पहले इंतिफाजा आंदोलन का विषय। फिलिस्तीन में इंतिफाजा आंदोलन को 23 साल पूरे हो चुके हैं। अब ये सवाल यहाँ पर पैदा होता है कि इस अवधि में फिलिस्तीन ज़ायनी शासन विवाद में क्या बदलाव आए हैं। इसी विषय पर एक समीक्षा पेश कर रहे हैं हमारे साथी अहमद अब्बास।
फिलिस्तीन में इंतिफाजा आंदोलन को 23 साल हो चुके हैं। अब सवाल ये है कि इस अवधि में फिलिस्तीन ज़ायनी शासन विवाद में क्या बदलाव आए हैं। 28 सितंबर 2000 को एरियल शेरोन, जो उस समय ज़ायनी शासन में अपोजिशन लीडर थे, 2000 سرکشا بلوں اور پولیس کرمیوں کے ساتھ مسجد الاقصی میں گھس گئے تھے۔ شیرون نے یہ نندنیہ حرکت تتکالین پردھان منتری ایہود باراک کی سہمتی سے کی تھی۔ شیرون نے اس کے بعد مسجد الاقصی کے بارے میں کہا تھا کہ یہ جگہ ہمیشہ کے لیے یہودیوں کی ہو جائے گی۔ اس اتیجک بیان بازی پر فلسطینیوں کے آکروش کی جوالا بھڑک اٹھی تھی اور جھڑپوں میں 7 فلسطینی شہید اور 250 گھائل ہوئے تھے۔ دوسری طرف 13 زائونی سینک بھی گھائل ہوئے تھے۔ اس گھٹنا کے بعد بیت المقدس شہر قابض اسرائیلی سینکوں اور فلسطینیوں کی جھڑپوں کا میدان بن گیا، جن میں درجنوں لوگ گھائل ہوئے۔ یہ جھڑپیں دوسرے علاقوں میں پھیلتی گئیں اور ویسٹ بینک اور غزہ میں ہر جگہ لڑائی شروع ہو گئی۔ فلسطینیوں کی اس آندولن کو الاقصی آندولن کہا جاتا ہے۔ یہ آندولن 2005 تک یعنی 5 سال جاری رہا۔ فلسطینی اور زائنی سوتروں کے انوسار انتفاضہ آندولن کے دوران 4412 فلسطینی شہید ہوئے اور 48322 گھائل ہوئے، جبکہ دوسری طرف 1100 زائنی مارے گئے، جن میں 300 سینک تھے۔ وہیں 4500 زائنی گھائل ہوئے تھے۔ الاقصی آندولن کے سمے سے اب تک زائنی شاسن نے فلسطینیوں کے خلاف کئی جنگیں چھیڑیں۔ بیتے سال سے پہلے تک ساری جنگیں غزہ پٹی کے علاقے کے خلاف ہوتی تھیں، لیکن پچھلے سال سے ویسٹ بینک کے علاقے پر زائنی شاسن حملے کر رہا ہے۔ اس کی اصلی وجہ یہ ہے کہ بیتے برسوں میں ویسٹ بینک کا علاقہ بھی پوری طرح ہتھیاروں سے لیس ہو گیا ہے۔ اس علاقے میں بھی فلسطینیوں نے ہتھیار بند گروپ بنا لیے ہیں۔ زائنی شاسن کے قبضے والے علاقوں میں، یہاں تک کہ تل ابیب میں بھی، فلسطینیوں کے جوابی حملے ویسٹ بینک کے جیالوں کے ذریعے ہی انجام پا رہے ہیں۔ اس طرح دیکھا جائے تو پچھلے 23 سال میں ویسٹ بینک کا ہتھیاروں سے لیس ہونا اور فلسطین زائنی شاسن جنگ میں ویسٹ بینک کا پربھاوی رول بہت بڑا بدلاؤ ہے۔ جہاد اسلامی سنگٹھن کے پروکتا طارق سلمی نے منگلوار کو ایران پریس کو ساکشاتکار دیتے ہوئے فلسطینیوں کے پرتیروت کی ورتمان استھتی کے بارے میں کہا کہ ویسٹ بینک اور بیت المقدس میں پرتیروت لگاتار مضبوط ہو رہا ہے۔ انہوں نے کہا کہ جہاد اسلامی کی سینک شاخہ قدس بریگیڈ نے ویسٹ بینک اور بیت المقدس میں زائنی شاسن کی سازش کو ناکام بنا دیا ہے اور ہم زائنی شاسن کے اپرادھوں کا مقابلہ کرنے کے لیے تیار ہو چکے ہیں۔ دوسرا بڑا بدلاؤ یہ ہے کہ انتفاضہ آندولن میں فلسطینی یوواؤں کا سب سے مہتوپورن ہتھیار چاقو اور پتھر ہوا کرتا تھا، لیکن آج فلسطینی سنگٹھن انیک پرکار کے میسائلوں سے لیس ہیں، جن کی مدد سے وہ تل ابیب میں زائنی شاسن کے بےحد مہتوپورن پرتشٹھانوں کو نشانہ بناتے ہیں۔ جب بھی جنگ چھڑ جاتی ہے، زائنی بستیوں کے لوگوں کو تہخانوں میں شرن لینی پڑتی ہے۔ اس طرح فلسطینیوں کے پرتیروت کی طاقت کا انتفاضہ آندولن کے زمانے سے کوئی مقابلہ نہیں ہے، اور دوسرے یہ کہ اس پرتیروت کا بھوگولک دائرہ بھی بہت ویاپک ہو چکا ہے۔ ایک اور بدلاؤ یہ ہوا ہے کہ سمے بیتنے کے ساتھ ساتھ زائنی شاسن اندر سے کمزور پڑ گیا۔ اب تو یہ دشا ہے کہ خود اسرائیلی ادھیکاری کہنے لگے ہیں کہ اسرائیل کبھی بھی بگڑ سکتا ہے۔ استھرتا کے حالات ہیں۔ 5 سال میں 5 بار سنسدیے چناؤ ہوئے اور ورتمان نیتنیاہو سرکار بھی کب گر جائے کچھ کہا نہیں جا سکتا۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت نینترت کشمیر کی پورو مکھیہ منتری محبوبہ مفتی نے ایک بار پھر کیندر سرکار کی کڑی آلوچنا کی ہے۔ وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن۔
جموں کشمیر کی بھوت پورو مکھیہ منتری اور پیپلز ڈیموکریٹک پارٹی کی ادھیکشا محبوبہ مفتی نے کہا ہے کہ نئی دہلی کشمیر کے حوالے سے آئے دیوس صرف اور صرف اپنا وکتوی چینج کر رہی ہے۔ سری نگر میں سمباداتاؤں کو سمبوچت کرتے ہوئے انہوں نے کہا کہ 5 اگست 2019 کو جو گھٹنا گھٹی وہ انکانسٹیٹیوشنل تھی، اور یہ کہا گیا تھا کہ جموں کشمیر میں اب دودھ کی نہریں بہیں گی اور یہاں پر شانتی استھاپت ہوگی۔ انہوں نے کہا کہ پنچایت ہو یا یو ایل بی چناؤ، اس کے حوالے سے بھی بڑے بڑے دعوے کیے گئے تھے اور یہ کہا گیا تھا کہ یہاں سے الگاواد آتنکواد کا سماپت کیا جائے گا، پرنتو جو استھتی بنی ہوئی ہے اب جموں پرانت میں بھی ہنسک گھٹناؤں میں تیزی آئی ہے۔ انہوں نے کہا کہ یہاں جموں کشمیر میں 8 ورشوں سے کوئی بھی چناؤ نہیں ہو رہے ہیں اور لوگوں کے پرتندیوں کو چننے کا اوسر بھی نہیں دیا جا رہا ہے۔ انہوں نے بی جے پی پر آروپ لگایا کہ وہ جموں کشمیر میں تمام انکانسٹیٹیوشنل کام کر رہی ہے اور اس کے بہت ہی گمبھیر پرینام نکلیں گے۔ انہوں نے کہا کہ 5 اگست 2019 کی گھٹنا بھی انکانسٹیٹیوشنل تھی اور جموں کشمیر میں چناؤ نہ کرانا بھی انکانسٹیٹیوشنل ہے۔ انہوں نے کہا کہ پرنتو ہمارا یہ ماننا ہے کہ یہ جو اس سمے کی سرکار ہے یہ تانا شاہی سرکار ہے، یہ ہماری بات سویکار نہیں کر رہی ہے۔ انہوں نے کہا کہ جموں کشمیر کے لوگوں کو ان کے انوسار پیسا جا رہا ہے اور یہاں پر شانتی نام کی کوئی چیز وجود میں ہی نہیں آ پا رہی ہے۔ اس اوسر پر انہوں نے کہا،
دیکھیے جو بی جے پی کا جو ایک پالیسی رہی ہے رائٹ فرام بگننگ، جب انہوں نے کہا ہماری فیکس مشین خراب ہوگی، اس کے بعد جو پارلیمنٹ کے اندر 2019 کو ہوا، یعنی کہ جو اس ملک کا سمیدان ہے، اس ملک کا آئین ہے، اس کو وہ نہیں مانتے ہیں۔
اس بیچ جموں کشمیر میں پیغمبر آخر الزمان حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی جنم دیوس کے حوالے سے بڑی بڑی سباہیں جاری ہے اور دھارمک نیتا ان کی زندگی پر وستار کے ساتھ روشنی ڈال رہے ہیں، جبکہ پورے جموں کشمیر میں میلاد جلوس نکالے جا رہے ہیں جس میں بڑی سنکھیا میں شردالو باغ لے رہے ہیں۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اب رخ کرتے ہیں پاکستان کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
پاکستان میں ایک بار پھر ہنسا کا دور شروع ہو گیا ہے اور پچھلے دن ہونے والے آتنکی حملے میں کئی لوگ مارے گئے ہیں۔ ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
پاکستان کے بلوچستان پرانت کے مستونگ ضلع میں شکروار کو کیے گئے آتم گھاتی حملے میں دسیوں لوگ مارے گئے۔ اس حملے میں درجنوں لوگوں کے گھائل ہونے کی بھی سوچنا ہے۔ یہ آتم گھاتی حملہ عید میلاد النبی کے افسر پر اٹھنے والے پروگرام میں الفلاح روڈ پر استھت مدینہ مسجد کے پاس کیا گیا، جس میں کم سے کم 52 لوگوں کی موت ہو گئی۔ پاکستان کے سنچار مادھیموں کے انوسار یہ آتم گھاتی حملہ بہت ہی سنیوجت ڈھنگ سے کیا گیا، جس کا ادیش پاکستان میں دھارمک مت بھید پھیلانا ہے۔ اس حملے کی بڑے پیمانے پر نندا کی جا رہی ہے۔ اس سندرب میں راجنیتک معاملوں کے ایک ٹیکہ کار عباس خٹک کہتے ہیں کہ عید میلاد النبی کے افسر پر مسلمانوں کے جلوس پر آتم گھاتی حملہ پاکستان کی شانتی ایوم سرکشا کو چوٹ پہنچانے کے ادیش سے کیا گیا لگتا ہے۔ اسی کے ساتھ اس کا ادیش دھارمک مت بھیدوں کو بھی ہوا دینا ہو سکتا ہے۔ یہ ایک امانویہ حملہ تھا۔ کھیت کی بات یہ ہے کہ یہ حملہ اس سمے کیا گیا جب ہزاروں کی سنکھیا میں مسلمان اپنے پیغمبر کے شبھ جنم دیوس کے افسر پر بھوی جلوس نکال رہے تھے۔ اس افسر پر پاکستان کے وبھن نگروں میں بہت بڑے پیمانے پر جلوس نکالے جاتے ہیں۔ ایسے میں لگتا ہے کہ آتنکوادی اس پرکار کے جلوسوں میں لوگوں کے نہ پہنچنے کے لیے ایسا کام کر رہے ہیں۔ پاکستان میں عید میلاد النبی کے شبھ افسر پر جلوس میں کیے جانے والے آتم گھاتی حملے میں جو لوگ مارے گئے، اس کی ویاپکتا کو دیکھتے ہوئے وشیشگیوں کا کہنا ہے کہ وسفوٹ میں بھاری ماترا میں وسفوٹک پدارتھوں کا پریوگ کیا گیا ہے۔ ایسے میں لگتا ہے کہ یہ کوئی عام حملہ نہیں تھا، بلکہ یہ بہت ہی جٹل حملہ تھا جو کسی ایک گٹ کا کام نہیں ہو سکتا۔ اس آتنکی حملے نے شانتی ایوم سرکشا کو لے کر پاکستان کی سینا پر سوال اٹھا دیے ہیں۔ پچھلے 8 دشکوں سے اس سینا کا نینترن مضبوط رہا ہے، کنتو یہ بات سمجھ میں نہیں آتی ہے کہ وہ پاکستان کی جنتا کی سرکشا کو سنشچت بنانے میں اتنی اکشم کیوں دکھائی دے رہی ہے۔ پاکستان کی جنتا کو اس بات کی اپیکشا ہے کہ دیش کی سینا اور وہاں کی سرکشا ایجنسیاں اس دیش کے دھارمک استھلوں کی سرکشا کو سنشچت بنائیں گی، کیونکہ وہاں پر وگت میں بھی دھارمک استھلوں پر آتنکی حملے ہوتے رہے ہیں۔ शुक्रवार के हमले की विभीषिका को देखते हुए ये कहा जा सकता है कि इस प्रकार के हमलों को रोकने के लिए पाकिस्तान की सेना के लिए क्षेत्रीय स्तर पर सहयोग अपरिहार्य हो चुका है।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
ये तेहराना इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब प्रस्तुत है साप्ताहिक कार्यक्रम ईरानी व्यंजन।
ईरानी व्यंजन।
दोस्तों, कार्यक्रम ईरानी व्यंजन की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम आपको यस की सैर पर ले चलेंगे और वहां के दर्शनीय स्थल और स्वादिष्ट खानों के बारे में आपको बताएंगे।
श्रोताओ, आप जानते हैं कि हम ईरान के अलग अलग प्रांतों और अलग अलग शहरों की सैर कर रहे हैं, वहाँ की सुंदरताओं के बारे में आपको बता रहे हैं, साथ ही वहाँ के स्वादिष्ट पकवानों की चर्चा कर रहे हैं और उन्हें तैयार करने की विधि आपको बता रहे हैं। इसी क्रम में अब हम यज़्द प्रांत पहुँचे हैं, जो ईरान के मध्यवर्ती भाग में स्थित है। इस प्राचीन इतिहास और संस्कृति वाले प्रांत का केंद्रीय शहर यज़्द है। ये यश्त, यस्त या यस्न शब्द से बना है, जिसका अर्थ होता है सराहना, उपासना और इबादत। यज़्द दुनिया का पहला ईंटों वाला शहर है। वर्ष 2017 में इसे यूनेस्को ने पंजीकृत किया।
यह शहर का वो भाग जहां प्राचीन ऐतिहासिक अवशेष हैं, बड़ा सुंदर और आकर्षक है। बादगिर यज़्द प्रांत की पुरानी आबादी के ढांचे की सबसे स्पष्ट निशानियां हैं। हवा के छत के ऊपर से घर के भीतरी भाग में पहुंचाने के लिए बनाए जाने वाले बादगीरों से इमारतों को खास वैभव हासिल हो जाता है। ये बादगीर इमारत को ठंडा रखने और हवा को तहखाने तक पहुंचाने में भूमिका निभाते हैं और प्राचीन घरों के जल भंडारों तक पहुंचने वाली हवा का जरिया भी यही बादगीर हैं। रेगिस्तानी इलाकों की इमारतों में छत पर बनाए जाने वाले ये भीतर से खोखले स्तंभ शहर की श्वसन क्रिया का अहम भाग समझे जाते हैं। इनके माध्यम से बड़ी मनमोहक ठंडी हवा इमारत के भीतर और तहखानों तक पहुंचती है।
सुंदर यज़्द शहर में हर साल बहुत सारे ईरानी और विदेशी पर्यटक पहुंचते हैं। इस शहर के बेहद आकर्षक स्थलों में शहर की मस्जिद कबीर, फहरज जामा मस्जिद, सैयद रुकनुद्दीन मज़ार, दौलताबाद बाग, अमीर चखमाक मस्जिद और सज्जादा ये मशहूर हैं। छह बादगीरों वाला जल भंडार, यज़्द का अग्निकुंड, लारी निवास और दूसरी अनेक चीज़ों का नाम भी लिया जा सकता है।
यज़्द के लोग ईरान के बड़े मोहब्बती और गर्मजोशी से मिलने वाले लोग हैं। हमेशा मेहमानों, यात्रियों और पर्यटकों का खुले दिल से स्वागत करते हैं। यज़्द के लोगों की यही मोहब्बत और गर्मजोशी है जो दर्शनीय स्थलों से भरे पड़े यज़्द शहर के सफर को हर पर्यटक और यात्री के लिए यादगार बना देती है।
पौष्टिक और स्वादिष्ट ईरानी खानों का परिचय। घर बैठे सीखिए लज्जतदार ईरानी खाने पकाने की विधि। कार्यक्रम श्रृंखला ईरानी व्यंजन में हर शनिवार को कार्यक्रम ईरानी व्यंजन।
جب کبھی یزد شہر کی یاترا کا موقع ملے تو یہاں کے پکوانوں کا ضرور آنند لیجیے۔ ایران کے لوگوں کی بات کی جائے تو کسی بھی بھاگ کے رہنے والے ہوں، وہ جیسے ہی یزد کا نام سنتے ہیں، یزد کی مٹھائی بقلاوا، قطاب اور یزدی فالودے کی انہیں ضرور یاد آ جاتی ہے۔ یہ وہ مٹھائیاں ہیں جنہیں لوگ اپنے ساتھ تحفے کے طور پر لے جاتے ہیں اور رشتہ داروں میں بانٹتے ہیں۔ مگر یہ بھی بتاتے چلیں کہ یزد کیول اپنی مٹھائیوں کے لیے مشہور نہیں ہے، بلکہ یہاں کے کھانے بھی بڑی کھیاتی رکھتے ہیں جو یزد کی استھانیہ سنسکرتی کا حصہ ہیں۔ ہم کاریکرم کے اگلے بھاگ میں آپ کو یزد کے کھانوں کے بارے میں بتائیں گے۔ یزد کے کھانوں کی ویسے تو بڑی قسمیں ہیں اور گننا چاہیں تو لمبی سوچی بن جائے گی، لیکن ان کھانوں میں یزدی خورشتے قیمے اور مشتق کو بہت پسند کیا جاتا ہے۔
کاریکرم کے پہلے بھاگ میں ہم نے آپ کو بتایا کہ یزد کی مٹھائیوں کی تو پورے ایران میں بڑی کھیاتی ہے، لیکن ان مٹھائیوں کے ساتھ ہی یہاں کے کھانے بھی بہت مشہور ہیں اور بڑے چاو سے کھائے جاتے ہیں۔ ان میں سے ایک یزدی قیمے ہیں۔ دراصل ایران میں ایک ڈش بہت عام ہے جسے خورشتے قیمے کہا جاتا ہے۔ خورشتے عام طور پر اس ڈش کو کہتے ہیں جس میں سالن ہوتا ہے۔ جو سالن گوشت اور چنے کی دال سے تیار کیا جاتا ہے اسے خورشتے قیمے کہتے ہیں۔ اب یزدی قیمے کا اپنا الگ ہی سواد ہے۔ خورشتے قیمے کو ایران کے الگ الگ شہروں اور بستیوں میں الگ الگ طریقے سے پکایا جاتا ہے۔ یزدی قیمے میں چنے کی دال کے بجائے کھڑے چنے کا استعمال کیا جاتا ہے اور اس میں ٹومیٹو پیوری کا استعمال نہیں کیا جاتا۔
چنے کے فائدوں کی بات کی جائے تو وہ بہت زیادہ ہیں۔ اسے اتینت پوشٹک اناجوں میں گنا جاتا ہے۔ چنے سے کئی پرکار کے سلاد بنائے جاتے ہیں۔ سواس بھی چنے سے بنایا جاتا ہے اور بہت سوادشت ہوتا ہے۔ اس سے روٹی بھی پکتی ہے۔ چنے کی ایک خاصیت یہ ہے کہ اس میں فائبر کی اچھی خاصی ماترا ہوتی ہے۔ اس سے پاچن تنتر بھی مضبوط ہوتا ہے۔ چنے کا استعمال دل کی بیماریوں سے بھی بچاتا ہے۔ چنے میں فولک ایسڈ، وٹامن سی، کیلشیم، فاسفورس اور پوٹیشیم جیسے مہتوپورن تتو پائے جاتے ہیں۔
دوستو، اب وقت ہوا ہے کہ آپ کو یزدی قیمے کے بنانے کی ودھی آپ کو بتاتے ہیں۔ یزدی قیمے بنانے کے لیے 300 گرام گوشت، چھوٹی چھوٹی بوٹیاں بنی ہوئی، 250 گرام چنا، 1 چمچ مکھن، 1 پیاز چھلی ہوئی اور چھوٹی کٹی ہوئی، 1 چمچہ تلی ہوئی پیاز، 1/2 چمچہ الائچی پاؤڈر، 1/2 چمچہ دار چین پاؤڈر، 2 سوکھے نیمبو، نمک، مرچ، ہلدی، زعفران، پکا ہوا چاول اور فرینچ فرائیڈ آلو کی سلائس تیار کر کے رکھ لیجئے۔
ایک دن پہلے ہی چنے کو ایک پیالے میں بھگو دیجئے اور ڈھک کر رکھ دیجئے تاکہ وہ پانی میں خوب اچھی طرح پھول جائے۔ بیچ بیچ میں اس کا پانی 2-3 بار بدل دیجئے تاکہ اس کا بادی پن ختم ہو جائے۔ اس کے بعد چنے کو پانی سے نکال کر اس کے چھلکے اتار دیجئے اور اس کی دالیں الگ کر دیجئے۔ سوکھے نیبو میں چھوٹے چھوٹے سوراخ کر دیجئے اور اسے ہلکے گرم پانی میں 2 گھنٹے کے لیے رکھ دیجئے کہ نرم ہو جائے۔
اس کے بعد پیاز کو تیل میں تل لیجئے کہ وہ نرم اور براؤن رنگ کی ہو جائے۔ اب پتیلی میں گوشت ڈال دیجئے اور پیاز کے ساتھ اسے تھوڑی دیر چلاتے رہے یہاں تک کہ گوشت کا رنگ بدل جائے۔ اب کالی مرچ اور ہلدی اور تلی ہوئی پیاز گوشت میں ڈال دیجئے اور چلائیے۔ اگلے چرن میں بھیگے ہوئے اور چھلے ہوئے چنے کو پتیلی میں ڈال دیجئے اور گوشت کے ساتھ تھوڑی دیر پکائیے۔ 3 گلاس پانی پتیلی میں ڈال دیجئے اور آنچ تیز کر دیجئے کہ پانی کھولنے لگے۔ اس کے بعد آنچ کم کر دیجئے اور ڈھکن ڈھانک دیجئے۔ اسے 2 گھنٹے تک پکنے دیجئے۔ 1.5 گھنٹے بعد اس میں بھیگا ہوا نیمبو ڈال دیجئے اور نمک ملا کر پکنے دیجئے۔ جب تیار ہونے میں کیول 15 منٹ بچے ہوں تو تلی ہوئی پیاز ڈال دیجئے۔ اس کے علاوہ الائچی پاؤڈر، دار چین پاؤڈر اور دم کیا ہوا زعفران اس میں ملا دیجئے۔ بالکل آخر میں آلو کی تلی ہوئی سلائس سالن میں ڈال دیجئے۔ یزدی قیمے تیار ہو گیا۔
اسے آپ چاول کے ساتھ پروس سکتے ہیں۔
ناشتے کی اگر بات کریں تو یہ بہت ضروری چیز ہے جس پر بڑا دھیان دینے کی ضرورت ہے۔ ناشتے میں آپ جو کچھ کھاتے ہیں اسے بہت دھیان سے چنیے کہ پوشٹک چیزیں ہوں۔ اب ہم آپ کو ایک یزدی پکوان کے بارے میں بتائیں گے جو ناشتے کے لیے بہت انکول ہے۔ اس پکوان کا نام ہے مشتق۔ مشتق کا مطلب ہوتا ہے چھوٹی مٹھی، چونکہ اسے مٹھی میں رکھ کر دباتے ہیں تاکہ مٹھی چھوٹی ہو جائے اور یہ پکوان اپنا آکار لے لے، اس لیے اسے مشتق کہتے ہیں۔ مشتق بنانے کے لیے اخروٹ کی ضرورت ہوتی ہے جو پروٹین اور اینٹی آکسیڈنٹ، فائبر اور اومیگا 3 سے سمردھ ہوتا ہے۔ اخروٹ کے بہت سے فائدے ہیں۔ ایک بڑا فائدہ یہی ہے کہ اس سے کینسر کی بیماری کو دور رکھنے میں مدد ملتی ہے، دماغ اچھا کام کرتا ہے، اس سے دل کو طاقت ملتی ہے، انفیکشن کنٹرول ہوتا ہے۔ اخروٹ کی کافی فائبر ماترا ہوتی ہے اور کاربوہائیڈریٹ کم ہوتا ہے، اس وجہ سے انسان اخروٹ کھانے کے بعد کافی دیر میں بھوک کا احساس کرتے ہیں۔
آئیے اب ہم آپ کو مشتق بنانے کا طریقہ بتاتے ہیں۔ ویسے مشتق بنانے میں سامگریوں کی ماترا کافی حد تک پسند پر نربھر کرتی ہے، آپ اسے اپنی پسند کے مطابق کم اور زیادہ کر سکتے ہیں۔ مشتق بنانے کے لیے اپنی اچھا کے انوسار پنیر لے لیجئے، 100 گرام سوکھی یزدی روٹی، کچھ اخروٹ پاؤڈر کے روپ میں پیسے ہوئے، پیاز کی پتیاں، 1 چمچہ زیرا پاؤڈر، 1 چمچہ دھنیا۔
سوکھی روٹی کو ایک پیالے میں ڈالیے اور اسے کوٹ لیجیے۔ اب اس میں پنیر ملا دیجیے۔ اب سبزیوں کی باری ہے۔ پیاز کی پتیوں کو برتن میں ڈالیے اور اخروٹ، زیرا اور دھنیا کا پاؤڈر ہی ساتھ میں ڈال دیجیے اور اچھی طرح ملا لیجیے۔ اسے خوب اچھے سے مسلیے، پھر مٹھی سے دبا کر اسے آکار دیجیے اور ایک برتن میں رکھتے جائیے۔ اسے 15 منٹ تک فریج میں رکھ دیجیے کہ تھوڑا کڑا ہو جائے۔ آپ کا ناشتہ تیار ہے۔ یہ بہت پوشٹک ناشتہ ہے، اسے آپ اپنے بچوں کو دے سکتے ہیں، اس سے انہیں ارجا ملے گی۔
تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آنے والے کچھ کاریکرموں میں ہم ابھی اور آپ کو یس کے پکوانوں کے بارے میں بتائیں گے۔ تب تک کے لیے انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتو، اب پرستت ہے ہماری سبھا کا انتیم کارکرم اچھی عادتیں۔
اچھی عادتیں۔
دوستو، کارکرم اچھی عادتیں کی ایک انہیں کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مردادی اور رویش زیدی کا سلام سویکار کیجیے۔
دوستو، کارکرم کی پچھلی کڑی میں ہم نے الیکھ کیا تھا کہ بھاوناؤں پر نینترن کے کوشل کی ہی طرح ساہس کا کوشل بھی بہت مہتوپورن ہے۔ بہت سمبھو ہے کہ باتوں باتوں میں آپ کا کسی نے اپمان کیا ہو اور اس کے بعد آپ کے من میں اسے چیتاونی دینے کی بات آئی ہو، لیکن آپ ایسا نہیں کر سکے ہوں اور اپنے اپمان کو سہن کر لیا ہو۔ اس کے علاوہ ایسا بھی ہوا ہوگا کہ کسی نے آپ کا اپمان کیا ہو اور آپ نے بہت ہی غصے میں جوابی قدم اٹھایا ہو، جس کے نتیجے میں لڑائی تک نوبت پہنچ گئی ہو۔ یہاں یہ بندو دھیان یوگ ہے کہ نظر انداز کر دینے یا ساہس नहीं जुटा पाने और आक्रामक रवैया अख्तियार करने के बीच बहुत ही बारीक अंतर है। हमें इन दो भावनाओं के बीच के अंतर को समझना चाहिए। इस कौशल को साहस या मुखरता और आत्म अभिव्यक्ति कहा जाता है।
साहसी लोगों में ऐसे गुण होते हैं जो उन्हें अन्य लोगों से अलग करते हैं। इन लोगों को कई परिस्थितियों में जो चाहिए होता है वो मिल जाता है। जो लोग खुद को अभिव्यक्त करना और साहसपूर्वक व्यवहार करना जानते हैं, वे वास्तव में ये संदेश दे रहे होते हैं कि हम मूल्यवान हैं और आप भी मूल्यवान हैं। हम दोनों ही सही हैं। साहस एक ऐसा कौशल है जिसे सीखा जा सकता है। सबसे पहले हमें ये सीखना चाहिए कि दूसरों के अनुचित अनुरोधों को कैसे अस्वीकार किया जाए।
आपके व्यवहार में आवश्यक साहस होने के लिए आपको दूसरों की अनुचित अनुरोधों को अस्वीकार करने में सक्षम होना होगा। ऐसे करने के लिए पहले चरण में अपनी स्थिति निर्धारित करें। सुनिश्चित करें कि आप समझते हैं कि दूसरा व्यक्ति क्या चाहता है और सकारात्मक उत्तर नहीं देना चाहता। अगर आप नहीं समझते हैं तो उससे पूछें कि वो क्या चाहता है। इसलिए पहले सहानुभूति दिखाएं और उसके बाद बातचीत शुरू करें। पहले सकारात्मक प्रतिक्रिया दें, हद से ज़्यादा सफाई देने से बचें, स्पष्ट रूप से और संक्षेप में अपनी बात रखें।
साहस के अलावा एक दूसरा कौशल जो हमारे बहुत काम आता है, समस्या का समाधान करने का कौशल है। ये एक ऐसा कौशल है जिसकी मदद से हम सीखते हैं कि अपने जीवन में आने वाली कठिनाइयों और समस्याओं का समाधान कैसे करें। जो लोग समस्या का सामना होने पर उसका समाधान निकालना जानते हैं, वे दूसरों का भी मार्गदर्शन कर सकते हैं और उनकी समस्याओं को भी सुलझा सकते हैं। ऐसे लोगों का आत्मविश्वास मजबूत होता है और दूसरों की तुलना में तनावग्रस्त कम होते हैं। मनोविज्ञान में समस्या समाधान से तात्पर्य जीवन में आने वाली समस्याओं के समाधान खोजने की प्रक्रिया से है। प्रक्रिया समस्या खोजने और समस्या को आकार देने से शुरू होती है। अगला कदम संभावित समाधान खोजना और उसका मूल्यांकन करना है। समस्याओं का एक अंतिम लक्ष्य होता है और आप वहाँ कैसे पहुँचते हैं, ये समस्या को सुलझाने की शैली और कौशल और व्यवस्थित विश्लेषण पर निर्भर करता है।
समस्या समाधान की रणनीति वो कदम है जिसका उपयोग उन समस्याओं को खोजने के लिए किया जाता है जो लक्ष्य तक पहुँचने के रास्ते में रुकावट बनती हैं। कुछ लोग इसे समस्या समाधान चक्र के रूप में संदर्भित करते हैं। इस चक्र में व्यक्ति समस्या को स्वीकार करता है, उसे पहचानता है, फिर उसे परिभाषित करता है, फिर उसके समाधान के लिए एक रणनीति विकसित करता है और उसके समाधान के लिए जरूरी संसाधनों का पता लगाता है। ब्लैंचर्ड फील्ड समस्या समाधान को उसके दो पहलुओं में से एक से देखता है। सबसे पहले उन समस्याओं को देखना जिनका केवल एक ही समाधान है। दूसरा सामाजिक भावनात्मक है और उसका उत्तर लगातार बदलता रहता है। उदाहरण स्वरूप, आपका पसंदीदा रंग क्या है या आपको अपने दोस्त को उसके जन्मदिन पर क्या उपहार देना है।
यहाँ महत्वपूर्ण बात यह है कि असली समस्या की पहचान की जाए, न कि सिर्फ उसके कुछ ऐसे लक्षणों की जो कि समस्या की वजह से सामने आ रहे हैं। समस्या को समझने के दौरान किसी भी ऐसी बात पर बेवजह गौर नहीं करें जिसका आपकी समस्या से कोई लेना देना ही न हो। सिर्फ असली समस्या पर ही ध्यान दें। बाकी की बातों पर आप बाद में भी विचार कर सकते हैं, जैसे कि अगर आपका कमरा अव्यवस्थित और बिखरा हुआ है तो असली समस्या ये नहीं है कि आप एक अव्यवस्थित टाइप के इंसान हैं। हो सकता है कि आपके पास समय नहीं हो या सामान रखने के लिए ज़्यादा जगह नहीं हो। समस्या को पहचानते वक्त आपसे जितना हो सके उसे स्पष्ट रूप से समझने की कोशिश करें। समस्या के असली कारण को पहचानने के लिए भी अपने साथ एकदम ईमानदार रहें। अगर ये कोई लॉजिकल समस्या है तो इस बात पर गौर करने की कोशिश करें कि इस समस्या की असली वजह क्या है।
दोस्तों, इस बात को निर्धारित करने की कोशिश करें कि आपकी समस्या असली है या फिर आपके मन का भ्रम है। क्या आपको इस समस्या को सुलझाने की हकीकत में ज़रूरत है या फिर इससे आपको कोई फर्क नहीं पड़ता। आपको जो निर्णय लेने की ज़रूरत है उसके बारे में सोच विचार कर लें और फिर देखें कि आप इस निर्णय से इसे सुलझाने में किस हद तक मददगार साबित कर सकते हैं। निर्णय लेने से आपको आपकी समस्या के हल की ओर बढ़ने में मदद मिलेगी। उदाहरण के लिए, अगर आपको आपके सामने कोई समस्याएं हैं तो आपको पहले ये तय करना होगा कि कौन सी समस्या को पहले सुलझाया जाए। किसी एक समस्या का हल आपको टेंशन से या फिर दूसरी समस्याओं की वजह से होने वाले स्ट्रेस से बचा सकता है।
एक बहुत ज़्यादा जटिल समस्या आपको बहुत ज़्यादा परेशान कर सकती है और इसे हल करना आपके लिए काफ़ी कठिन भी हो सकता है। अगर आपके सामने से ज़्यादा समस्याएं हैं तो उन्हें छोटे छोटे भागों में बांट लें और फिर एक एक करके उनका समाधान खोजें। अगर आप अपनी समस्या को छोटे छोटे भागों में बांट लेंगे तो इससे आपको इनका हल तलाश करने में आसानी होगी। जैसे कि अगर आपकी किसी क्लास में कई असाइनमेंट्स पूरे करने हैं तो पहले इस बात पर ध्यान दें कि आपको कितने असाइनमेंट और कितने समय में पूरे करने हैं। उसके बाद प्राथमिकता के अनुसार एक एक करके उन्हें पूरा करने की कोशिश करें।
किसी भी समस्या के समाधान के वक्त प्लान बी पर हमेशा ध्यान दें, क्योंकि अगर आपका प्लान ए काम नहीं करता है तो आपके पास तुरंत उसके बाद उसके समाधान के लिए प्लान बी होना चाहिए, ताकि आप अपने लक्ष्य तक पहुंचने में सरल और सफल हो सकें। हर एक संभावित परिणाम के बारे में विचार करें और किस तरह से ये आपको और आपके आसपास के लोगों को प्रभावित करेगा इसके बारे में भी सोच लें। इसी तरह से परिणाम को लेकर एक बेस्ट केस सिनारियो और एक वर्स्ट केस सिनारियो के लिए तैयार रहें।
अगर आप सीधे तौर पर किसी समस्या को सुलझा रहे हैं तो विश्लेषक या लॉजिकल स्किल्स आपकी मदद कर सकती है। इसके अलावा आपको सही दिशा पाने के लिए अपने इमोशंस पर निर्भर करना होगा। समस्या के हल तक पहुंचने के लिए आपके सोचने की कला, आपकी भावनाएं और आपका कौशल काफ़ी प्रभावी होते हैं। इसके बावजूद भी अगर आप अपनी समस्या का कोई समाधान नहीं खोज सकें तो दूसरे लोगों से सलाह लें। अनुभवी और समझदार लोगों से सलाह लेने से आपकी समस्या का समाधान निकल सकता है। इस संदर्भ में अलग अलग तरह के दृष्टिकोण आपकी काफ़ी मदद कर सकते हैं।
दोस्तों, अगर आप किसी समस्या के समाधान को लेकर पहले से ही काफ़ी चिंतित या नर्वस हैं तो ऐसे में आपके लिए किसी भी समस्या को सुलझाना या निर्णय लेना कठिन हो सकता है। अगर आपका डर किसी समस्या को सुलझाने के कौशल को कम कर रहा है तो शांत होने के लिए एक पल के लिए ठहरें, गहरी सांस लें ताकि समस्या के ऊपर विचार करने से पहले आप शांत और रिलैक्स महसूस कर सकें। आप इस बिंदु को ध्यान में रखें कि किसी समस्या का पेश आना आपकी कमजोरी या अक्षमता का प्रतीक नहीं है। समस्या समाधान और निर्णय लेने की प्रक्रिया में नकारात्मक विचारों की पहचान करना और उन्हें तर्कसंगत विचारों से बदलना बहुत महत्वपूर्ण है।
सबसे पहले उन नकारात्मक विचारों को लिखें जो समस्याएं आने पर आपके मन में आते हैं। इन नकारात्मक विचारों की पड़ताल करें और देखें कि ये विचार कितने सही और तार्किक हैं। इसके अलावा ये देखें कि इन विचारों को सकारात्मक विचारों से बदलने से आपको समस्या के प्रति सकारात्मक दृष्टिकोण प्राप्त करने में कितनी मदद मिलती है। एक हफ्ते तक किसी ऐसे शख्स को खोजने का प्रयास करें जिसके जीवन में कोई समस्या ही नहीं हो या आज तक उसके सामने कोई समस्या ही नहीं आई हो, बल्कि उसके सभी काम उसकी इच्छा के अनुसार पूरे होते गए हों। क्या आप किसी ऐसे शख्स को खोज सकते हैं? क्या वास्तव में दुनिया में कोई ऐसा शख्स मौजूद है? ان سوالوں کے جواب آپ کی نکاراتمک سوچ کو سماپت کرنے اور اس کی جگہ سکاراتمک سوچ کو دینے میں کافی مدد کریں گے۔
تو دوستو کاریکرم کا سمے یہی سماپت ہوتا ہے، ہمیں انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم اچھی عادتیں، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ راشٹرپتی نے کہا ہے کہ وہ گیان فائدے مند ہے جس سے انسان کو کلیان حاصل ہو۔ روسی راشٹرپتی ولادیمیر پوتین نے کہا ہے کہ سمچا روس دونباس اور نئے چھیتروں کا سمرتھن کرتا ہے۔ بھارت کے ودیش منتری نے کہا ہے کہ کناڈا آتنکیوں کے پرتی ادار ہے۔ بریٹن نے کہا ہے کہ یوکرین کا سمرتھن پیڑا دائک ہے۔ تو شوتاؤ اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے، پر تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ دیکھنا نہ بھولیں، پتہ ہے pasttoday.com/hindi۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے اسلامی جمہوریہ ایران کی آواز۔